بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين. أما بعد، فإن خير الكتاب كتاب الله، وأحسن الهدي هدي محمد صلى الله تعالى عليه وسلم، وخير الأمور عوازمها، وشر الأمور محدثاتها، وكل محدثة بدعة، وكل بدعة ضلالة، وكل ضلالة في النار. عن عبد الله بن عمر بن العاص رضي الله تعالى عنهما قال: قال النبي صلى الله تعالى عليه وسلم: الراحمون يرحمهم الرحمن تبارك وتعالى، ارحموا من في الأرض يرحمكم من في السماء. وبالسند المتصل منا إلى الإمام الهمام الحافظ الحجة أمير المؤمنين في الحديث أبي عبد الله محمد بن إسماعيل البخاري رحمه الله تعالى ونفعنا بعلومه قال: بسم الله الرحمن الرحيم. باب: كيف كان بدو الوحي إلى رسول الله صلى الله عليه وسلم. وقول الله عز وجل: إنا أوحينا إليك كما أوحينا إلى نوح والنبيين من بعده. به قال: حدثنا الحميدي قال حدثنا سفيان قال حدثنا يحيى بن سعيد الأنصاري قال: أخبرني محمد بن إبراهيم التيمي أنه سمع ألقمة بن وقاص الليثي يقول: سمعت عمر بن الخطاب رضي الله تعالى عنه وعنهم على المنبر يقول: سمعت رسول الله صلى الله تعالى عليه وسلم يقول: إنما الأعمال بالنيات، وإنما لامرئ ما نوى، فمن كانت هجرته إلى دنيا يصيبها أو إلى امرأة ينكحها فهجرته إلى ما هاجر إليه. پہلی روایت جو پیش کی تھی وہ تو ہے مسلسل بالاولیت. میں نے اپنے شیخ و مرشد شیخ الحدیث حضرت مولانا محمد زکریا صاحب کاندھلوی مہاجر مدنی رحمۃ اللہ علیہ سے سب سے پہلے یہی روایت سنی. انہوں نے اپنے شیخ و استاد حضرت مولانا خلیل احمد صاحب سہارنپوری مہاجر مدنی رحمۃ اللہ علیہ سے، اور انہوں نے حضرت مولانا عبد القیوم صاحب بڈھانوی رحمۃ اللہ علیہ سے، اور انہوں نے حضرت مولانا شاہ محمد اسحاق صاحب دہلوی رحمۃ اللہ علیہ سے، اور انہوں نے اپنے نانا حضرت شاہ عبدالعزیز صاحب محدث دہلوی رحمۃ اللہ علیہ سے، اور انہوں نے اپنے والد بزرگوار حضرت شاہ ولی اللہ صاحب دہلوی رحمۃ اللہ علیہ سے سب سے پہلے یہ روایت سنی. آگے کی سند: الفضل المبین فی الحدیث المسلسل عن النبی الامین صلی اللہ تعالیٰ علیہ وسلم، حضرت شاہ ولی اللہ صاحب کا رسالہ ہے جو مسلسلات کے نام سے معروف ہے، اس میں دیکھی جا سکتی ہے. البتہ اتنا یاد رہے کہ یہ تسلسل جو ہے وہ راوی حدیث حضرت سفیان ابن عیینہ رحمۃ اللہ علیہ تک ہے، اس کے آگے جو ہے یہ تسلسل نہیں ہے. یہ کتاب جو اس وقت ہمارے سامنے ہے، جس کو ہم اور آپ بخاری شریف کے نام سے جانتے پہچانتے ہیں، حضرت امام بخاری رحمۃ اللہ علیہ جن کا اسم گرامی محمد اور والد بزرگوار کا اسم گرامی اسماعیل تھا، انہوں نے اس کو ترتیب دیا ہے. آپ کا خاندان اصالتاً فارسی النسل ہے. آپ کے جد اعلیٰ مغیرہ نے حاکم بخارا یمان ابن اخنس جوفی کے ہاتھ کے اوپر اسلام قبول کیا، اسی لیے ولاءً امام بخاری الجوفی الیمانی بھی کہلاتے ہیں. آپ کی پیدائش 13 شوال کو جمعہ کے دن بخارا کے اندر सन हिजरी 194 में हुई और आपकी वफात सन हिजरी 256 में ईदुल्फितर की शब में खरतंग नामी बस्ती जो समरकंद के करीब वाक़ थी वहाँ हुई है। और इस तरह गोया आपने 62 साल की उम्र में 12 दिन कम ये पाई। आपकी विलादत वफात और उम्र को महफूज करने के लिए हज़रत शेख रहमतुल्लाह अलैह फरमाते हैं, वलद फ़ी सिद्क़िन व मात फ़ी नूरिन व आशा हमीदन। ये सिद्क नूर और हमीद सिद्क के आज़ाद निकाले जाते हैं 194 और नूर के 256 होते हैं और हमीद के 62 होते हैं, उसमें तीनों चीज़ें आ गई। अल्लाह तबरक तआला ने बचपन ही में हाफ़िज़ा बड़ा शानदार अता फरमाया था और वालिदा ने आपको मकतब के अंदर कुरान सीखने के लिए रखा और उसी ज़माने में आपको अस खुद हदीस पाक के जो है सुनने और याद करने का शौक़ पैदा हुआ। खुद ही फरमाते हैं उलहिम तो हिफ्ज़ल हदीस कि गोया उसी ज़माने में अल्लाह तबरक तआला की तरफ से मेरे दिल के अंदर हदीस पाक को याद करने का गोया शौक़ डाला गया। चुनांचे वो मकतब के साथ साथ वहाँ हदीस के जो हलक़े लगते थे उनमें भी बराबर पाबंदी से हाजिर होते थे और बचपन ही में उन्होंने बहुत सारी हदीसें हिफ्ज़ याद कर ली थी। उसके बाद 16 साल की उम्र में अपनी वालिदा और अपने भाई अहमद के साथ हज के लिए गए। हज से फरागत के बाद वालिदा और भाई को तो वापस भेज दिया, वालिदा से इजाज़त लेकर खुद वहाँ ठहर गए और फिर वहीं इल्म के हुसूल में वहाँ के हजरात मुहद्दिसीन से इल्म हदीस हासिल करने में, फिर वहाँ से मदीना मुनव्वरा और फिगर दीगर बिलाद इस्लामिया के उन्होंने सफ़र किए। गोया ये सिलसिला उनका शुरू हुआ और जो है वहीं से गोया इसमें मशगूल हुए। अल्लाह तबरक तआला ने आपको गोया बड़ा ऊंचा मकाम अता फरमाया। आपको 6 लाख हदीसें याद थी, उनमें से इंतखाब करके 1000 को अलग किया और फिर उन्हीं में से चुन चुन करके 7275 रिवायतें बकौल अल्लामा इब्नुस सलाह और अल्लामा नववी रहमतुल्लाह अलैह के अपनी इस किताब अल जामीउल मुस्नदुस सहीहुल मुख्तसर मिन उमूर रसूलिल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम व सुनाही व अय्यामही जो है नाम है उसमें उन्होंने मुख्तलिफ अबवाब के मातहत उनको अंदर पेश किया है और इतना बड़ा अहतमाम किया। जब भी किसी हदीस को किताब के अंदर दर्ज करना होता था तो बाकायदा ताज़ा गुसल फरमाते थे, 2 रकात इस्तिखारे की अदा करने के बाद फिर वो जो 6 लाख में से 1 लाख का इंतखाब करके अलग की गई थी हदीसें उनके अंदर भी जो हदीस सबसे ज़्यादा सनद के अतबार से आला और उम्दा होती उसको अपनी किताब में दर्ज करते। इस तरह गोया 16 साल के अरसे में इस किताब की तालीफ़ उन्होंने मुकम्मल की है। बकौल हज़रत शेख मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह के इसकी तालीफ़ की इब्तिदा सनीजरी 217 में और उसका इख्तिताम सनीजरी 233 के अंदर 16 साल के अंदर हुआ और गोया अल्लाह तबरक तआला ने इस किताब को वो मकबूलियत अता फरमाई कि आपकी ज़िंदगी में 90,000 आदमियों ने इस किताब को आपसे सुना। वैसे आपके असातिज़ा की तादाद तो 1,080 थी लेकिन उनमें से 289 और अल्लामा किरमानी के बकौल और इब्ने अदी के बकौल 299 असातिज़ा की हदीसें उन्होंने अपनी इस किताब के अंदर दर्ज की हैं और उनसे इस किताब की रिवायत करने वाले 4 तो मुत्तफ़क अलैह हैं, 1 मुख्तलफी हैं। उन 4 में भी अबू अब्दुल्ला मोहम्मद इब्ने यूसुफ इब्ने मतरफ हिरबरी उन्होंने बहुत बड़ी कम उम्र में ये किताब उनसे 2 मरतबा सुनी और इमाम बुखारी के इंतकाल के बाद 64 साल तक वो ज़िंदा रहे और इस वक्त दुनिया के अंदर उन्हीं के वास्ते से ये रिवायत, उनके बाद तो फिर ये गोया ये सनद तवातुर तक पहुँची हुई है। बहरहाल इस किताब के पढ़ने पढ़ाने का सिलसिला हमारे उन मदारिस में जो हमारे अकाबिर के कायम किए हुए दारुल देवबंद के तर्ज पर बर्र सगीर हिंदो पाक और बांग्लादेश में اور انہی کے انداز پر دیگر دنیا کے مختلف ممالک کے اندر قائم ہیں، وہاں یہ پڑھایا جاتا ہے۔ مدرسہ نظامی جو ایک مخصوص نصاب ہمارے اکابر نے علوم دینیہ کے لیے مرتب فرمایا ہے، اس کا جو آخری سال ہے دورہ حدیث کا، اس میں حدیث ہی سے گویا مشغلہ رہتا ہے، پڑھایا جاتا ہے۔ اس میں سیاح ستہ کو باقاعدہ جو ہے نصاب میں داخل کیا گیا، ان میں بخاری شریف بھی ہے، بخاری شریف، ابو داؤد شریف، ترمذی شریف، مسلم شریف، یہ چار جو حدیث کی کتابیں تو وہ ہیں جو اس درجے کے اندر مکمل طور پر جو ہے روایتاً اور درایتاً، کچھ حصہ جو ہے جب تک کہ چل سکتا ہے درایتاً ہوتا ہے، بعد میں روایتاً اس کو مکمل کیا جاتا ہے۔ اس وقت روئے زمین پر کہیں کسی یونیورسٹی میں یا کسی ادارے میں اس طرح ان کتابوں کو مکمل طور پر پڑھانے کا کوئی معمول نہیں ہے۔ بہرحال اللہ تبارک تعالیٰ نے ہم لوگوں کو ہمارے اکابر اور اسلاف کی صدقے میں یہ سعادت عطا فرمائی کہ ہم ان مدارس میں اس سلسلے کو جو ہے شروع کیے ہوئے ہیں، لیے ہوئے ہیں۔ اللہ تبارک تعالیٰ ہمارے جو ہے اس سلسلے کو قبول فرمائے، اور آپ حضرات کو اللہ تعالیٰ نے موقع عطا فرمایا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے بابرکت ارشادات کو آپ حاصل کر رہے ہیں۔ ضرورت ہے کہ اس کے لیے جو آداب، حقوق اور حدود بتلائے ہیں حضرات محدثین نے، ان کو بھی ملحوظ رکھیں۔ جتنا زیادہ آپ اس کا لحاظ کریں گے، اتنا ہی اللہ تبارک تعالیٰ اس علم کے انوار، برکات، فوائد اور ثمرات سے آپ کو مالا مال فرمائیں گے۔ ہمارے حضرت شیخ مولانا زکریہ صاحب رحمۃ اللہ علیہ کی زبان سے بھی میں نے یہ واقعہ دو تین مرتبہ سنا، اور آپ بیتی میں ابھی آپ نے لکھا ہے کہ جب ہم حدیث پڑھتے تھے تو کہا، حضرت فرماتے ہیں کہ میں نے اپنے ایک ساتھی تھے حسن احمد کر کے، سہارنپوری کے رہنے والے، ان کے ساتھ گویا آپس میں یہ طے کر لیا تھا کوئی حدیث بغیر وضو کے ہمارے سامنے سے نہیں گزرے گی۔ اور چونکہ دورہ حدیث میں جہاں درایتاً روایتاً پڑھنے کا موقع آتا ہے تو گھنٹوں یہ سلسلہ جاری رہتا ہے، حضرت فرماتے ہیں کہ اگر ویسے تو کوشش یہی ہوتی تھی کہ وضو جانے کی نوبت نہ آئے، لگن کسی وجہ سے وضو چلا گیا، تو چونکہ جہاں سبق ہوتا تھا وہیں قریب کے اندر جو ہے وہ وضو کے لیے نلکا اور لوٹے پڑے ہوئے ہوتے تھے، کہا ہم میں سے کسی کا بھی وضو چلا جاتا تو وہ دوسرے کو کوہنی مار کر کے، اشارہ کر کے اٹھ کے جلدی سے جاتا، وہاں پانی کے لوٹے بھرے ہوئے ہوتے تھے، جلدی سے اب یہ جو اس نے اشارہ کیا، اسی وقت تو وہ دوسرا ساتھی جو ہے استاد کو ایک سوال جڑ دیا کرتا تھا، حضرت یہاں یہ سوال ہے، اشکال ہے۔ تو کہا میرے والد صاحب رحمۃ اللہ علیہ، حضرت مولانا یحییٰ صاحب سے حضرت فرماتے ہیں کہ انہوں نے کچھ روز تو یہ چیز دیکھی سمجھ گئے۔ تو کہا ایک مرتبہ ایسا ہی ہوا، میرا ساتھی اسی طرح اشارہ کر کے اٹھا، تو میں نے فوراً کہا حضرت یہاں پر ایک اشکال ہے، علامہ ابن حمام نے فتح القدیر کے اندر یہ بات کہا۔ حضرت میرے والد صاحب نے کہا تمہارے علامہ ابن حمام سے کہاں میں نمٹا رہوں گا، وہ تمہارا ساتھی وضو کر کے آوے، اتنے میں ایک قصہ سن لو۔ تو مقصد جو تھا، بہرحال میں تو یہ کہنا چاہتا ہوں کہ دیکھو ہمارے اکابر نے جو چیز اپنے ذہن میں، اپنے دل میں سوچی تھی کہ نبی کریم صلی اللہ علیہ وسلم کا کوئی ارشاد بغیر وضو کے ان کے سامنے سے گزرنا نہیں چاہیے، تو اس پر عمل کرنے کے لیے کیسی تدبیریں بھی، اور اللہ تعالیٰ ایسی تدبیریں سجھاتے بھی ہیں، جو اخلاص کے ساتھ اس طرح کرنا چاہتا ہے اللہ تعالیٰ کی طرف سے اس کی مدد بھی کی جاتی ہے۔ اس لیے آپ حضرات سے خاص طور پر درخواست ہے کہ آپ ظاہری طور پر، یہ تو ظاہری طہارت ہوئی، باطنی طہارت کا بھی اہتمام کرنا چاہیے۔ آپ کا قلب اور آپ کا دل و دماغ جو ہے ہر قسم کی غلط چیزوں سے پاک صاف رہنا چاہیے، اپنے آپ کو ہر قسم کی چھوٹی بڑی معصیتوں سے اس زمانے میں خاص طور پر آنکھ اور زبان اور کان وغیرہ کی طرف سے جو بے احتیاطیاں ہوتی ہیں طلباء میں، اس سے اپنے آپ کو بچانے کا اہتمام کریں۔ انشاءاللہ تھوڑا بہت بھی آپ اس کا اہتمام کریں گے تو اللہ تبارک تعالیٰ کی طرف سے بہت کچھ نوازا جائے گا۔ باری تعالیٰ کا تو وعدہ ہے، والذین جاہدوا فینا لنہدینہم سبلنا، اللہ کی راہ میں جب کوئی آگے بڑھتا ہے تو خود اللہ تعالیٰ فرماتے ہیں کہ بندہ جب ایک بالشت میری طرف بڑھتا ہے تو میں ایک ہاتھ اس کی طرف بڑھتا ہوں، اور بندہ جب ایک ہاتھ میری طرف بڑھتا ہے تو میں ایک با، یعنی بقول علامہ کشمیر رحمۃ اللہ علیہ کے، چار ہاتھ اس کی طرف بڑھتا ہوں، और बंदा मेरी तरफ चल करके आता है तो मैं दौड़ कर उसकी तरफ जाता हूँ। तो आप जैसी तलब अपने अंदर पैदा करेंगे अल्लाह तबरक तआला की तरफ से वैसा ही मामला आपके साथ किया जाएगा। देने वाली ज़ात तो अल्लाह ताला की है, वही देता है। और अल्लाह तबरक तआला ने इस दुनिया को दारुल असबाब बनाया है, दुनिया की चीज़ हो या आखिरत की चीज़ हो, हर एक जो है उसके जो असबाब मुकर्रर किए गए हैं उन असबाब के ज़रिए से हासिल की जाती है। वैसे अल्लाह ताला कादिर व तवाना हैं, बग़ैर सबब के दे सकते हैं, लेकिन अल्लाह ताला ने इस दुनिया का और कायनात का निज़ाम जो बनाया वह ऐसा ही है। इसलिए इल्म जो है उसके लिए सबब अल्लाह ताला ने असातिज़ा को बनाया है। अल्लाह ताला इल्म का अल्लाह ताला जो है आपके कुलूब पर इल्म का फैज़ान असातिज़ा के वास्ते से करेंगे, उनके कल्ब के वास्ते से। आजकल चूँकि एक आम माहौल कंप्यूटर का, सीडियों का और ये होता जा रहा है, ये उसकी वजह से जहनों में एक गलत बात बैठ गई है। तलबा यूँ समझते हैं कि हमें अपने असातिज़ा के दरसों में बैठने की क्या ज़रूरत है, बस हम जो है इंटरनेट पर या इसी तरह फलानी सीडी में सुन लेंगे। नहीं भाई, ये इल्म तो बग़ैर सनद के आता नहीं है। लवल इस्नाद लकार मनशा माशा, और सनद उसी को दीन का असल बुनियाद करार दिया गया है। इसलिए हकीकत तो यह है कि आपको अपने असातिज़ा के दर्स में मुकम्मल तौर पर हाज़िरी का अहतमाम करना चाहिए और अपने होशियारी, अपनी फहम, अपने हाफ़े पर बिल्कुल अहतमाद न करते हुए अल्लाह ताला की तरफ मुतवज्जे होकर अल्लाह से ये दुआ कीजिए, अल्लाह तूने इल्म के हुसूल के लिए हमारे इन असातिज़ा की ज़वात को वास्ता बनाया है, मैं भी तेरे उसी कायदे तकवीनी कायदे के पेश नज़र हाज़िरी देकर इसका अहतमाम करता हूँ, तो मुझे महरूम न फरमा। और जो है इन सारी चीज़ों का एहतमाम करते हुए अल्लाह से मांगते रहो। अपना कोई इस्तेहकाक नहीं है, कोई अहलियत नहीं, अल्लाह से दुआ करो, अल्लाह मेरे में कोई इस्तेहकाक नहीं, मैं किसी चीज़ का अहल नहीं हूँ, अलबत्ता मोहताज हूँ। और तूने ख़ुद भी मोहताजों की मदद करने का हुक्म दिया है, तेरे इस बंदे मोहताज का की मदद करते हुए तू जो महज अपने फ़र्ज़ से इल्म से नवाज दे। तुम्हारा असबाब खुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं इन्नमा अना क़ासिमुन वल्लाहु युती, हुजूर फरमाते हैं मैं तो बांटने वाला हूँ, देने वाली ज़ात कौन है? अल्लाह। जब भी मौलाना सलीम साहब कोई चीज़ किसी को दें, भाई बांट दो, लोगों को तकसीम करो, तो जिसके हाथ में भी पहुँचती है देखने के एतबार से तो जो तकसीम कर रहा है उसके हाथ से पहुँच रही है, लेकिन सब जानते हैं कि देने वाला कोई दूसरा है। इसी तरीके से देने वाली ज़ात अल्लाह की है। अल्लाह ताला यह इल्म असातिज़ा के वास्ते से आपको अता फरमाएंगे, वही सबब है। इस सबब से हटकर आप कभी भी इल्म हासिल नहीं कर सकते, ये इस धोखे में ना आना। अल्लाह जैसे अगर किसी आदमी को आम चाहिए, सब मैं मिसाल देता हूँ आपको, किसी आदमी को आम चाहिए आम के दरख्त से मिलेगा, सेब चाहिए तो सेब के दरख्त से मिलेगा। मैं कहा करता हूँ किसी को दूध चाहिए तो दूध के लिए अल्लाह ने गाय रखी है, भैंस रखी है, बकरी रखी है। अब कोई आदमी यूँ कहे काली काली भैंस, मैं उससे दूध नहीं लूँगा, मैं तो शेरनी से लूँगा, तो उसका मिलता हो तो ले लो शेरनी से। शेरनी का है अपनी जगह पर कितनी बहादुर सही और कैसी सही, लेकिन दूध वहाँ से नहीं मिलेगा। तो अल्लाह ताला ने जिस चीज़ के लिए जो वास्ता बनाया है वही वास्ता इख्तियार करना है, और यह असातिज़ा वास्ता हैं, उनकी कदर कीमत अपने दिल में रखो। आप अपनी जो है ज़कावत, अपनी कुव्वत हाफ़ज़ा, अपनी सूझबूझ की वजह से खुदा ना खास्ता असातिज़ा के मुतालिक कभी जो है इस बदगुमानी में ना मुब्तला हूँ कि मुझे उनसे ज़्यादा आता है। वैसे तो अल्लाह ताला ने एक कानून बतला दिया है फ़ौक़ कुल ज़ी इल्मिन अलीम, और शागिर्द भी उस्ताद से बढ़ सकता है, इसमें कोई इश्काल की बात नहीं, लेकिन आप अपने मुतालिक ऐसी खुश फहमी में न रहें। आप तो ये समझे मुझे इन्हीं से मिलेगा, जितना ज़्यादा अपने असातिज़ा का एहतराम करोगे अल्लाह उतना नवाजेगा। चूँकि आजकल इल्म से महरूमी के तो बहुत सारे असबाब हैं, लेकिन एक बड़ा सबब जो है वो यही है, इसलिए इसकी तरफ मैं आप हजरात को मुतवज्जह करना चाहता हूँ। बहरहाल अल्लाह तबरक तआला ने आपको ये मौका दिया, यहाँ आए हैं, तमाम ही तलबा इस नसीहत से फ़ायदा उठाएँ, ये कोई इन्हीं के लिए ख़ास नहीं है, ये तो एक उसूली बात है जो सबके सामने पेश की गई है। और जितना ज़्यादा आप अदब का लिहाज करेंगे, बादब बानसीब और अदब ताजेस अद फजल इलाही बेनह बर सर व बेरव हर जा के खाही, تعجب جو ہے اللہ کے فضل کا ایک تاج ہے، اپنے سر پر رکھ کر جہاں چاہو چلے جاؤ، اللہ تعالیٰ آپ کو کامیابی سے نوازیں گے. اس لیے بہرحال اس کا اہتمام کیا جائے، اور کتاب سے متعلق انشاءاللہ جو اہم ضروری باتیں ہیں اور کچھ تفصیلات وہ آپ اپنے اساتذہ سے سنیں گے. یہ دیکھ گویا ایک نمونے کے طور پر برکت کے لیے یہ سلسلہ شروع کرایا گیا ہے. تو اللہ تعالیٰ آپ حضرات کو ان علوم سے نوازے، اور آپ تمام طلباء سے خاص طور پر درخواست کروں گا کہ بھائی اس وقت عالم کو، اہل اسلام کو ضرورت ہے ان علوم کی جو نبی کریم صلی اللہ علیہ وسلم نے امت کو عطا فرمائے ہیں، اور اس وقت ان علوم کے گویا حفاظت کرنے والے اور ان علوم کے امین یہی مدارس عربیہ ہیں. اس لیے طلباء کو چاہیے کہ زیادہ سے زیادہ ان کے حصول کے اندر اپنے آپ کو مشغول رکھیں، اور پھر ان علوم کو آگے دوسرے بندوں تک پہنچانے کے لیے بھرپور کوشش کریں. آپ اپنی صلاحیت کو بھرپور استعمال کریں. دوسری مصیبت یہ بھی آ گئی کہ پڑھنے کے بعد جو ہے بہت سے دوسرے مشغلوں میں مشغول ہو جاتے ہیں، یہ علم کو دوسرے بندوں تک پہنچانے کا جو سلسلہ ہے اس کا اہتمام نہیں کرتے. آپ نے پڑھا ہوگا حدیث میں حضرت معاذ رضی اللہ تعالیٰ عنہ کی روایت ہے، فرماتے ہیں ان کے متعلق ہے کہ جب ان کی موت کا وقت قریب آیا تو حدیث میں ویسے آتا ہے ایک مرتبہ وہ نبی کریم صلی اللہ علیہ وسلم کے پیچھے ایک گدھے پر سوار ہو کر کے جا رہے تھے. حضور صلی اللہ علیہ وسلم نے فرمایا یا معاذ، اے معاذ. حضور نے فرمایا لبیک یا رسول اللہ. تو حضور صلی اللہ علیہ وسلم کچھ خاموش رہے، پھر یہی دوسری مرتبہ، پھر تیسری مرتبہ، پھر فرمایا کہ جس نے سچے دل سے لا الہ الا اللہ کہا جہنم اس کے اوپر حرام ہے. حضرت معاذ کہتے ہیں میں نے نبی کریم صلی اللہ علیہ وسلم سے عرض کیا یا رسول اللہ افلا ابشر بہ الناس، اس بات کی بشارت اور خوشخبری لوگوں کو نہ سنا دوں. کہنے نہیں ٹھہر جاؤ، اذن یتقیلو، لوگ بھروسہ کر کے بیٹھ جائیں گے. عمل کے معاملے میں جو کوشش کرنی چاہیے اس میں کہیں سستی نہ آ جائے. اس مصلحت کے پیش نظر حضرت معاذ شروع میں یوں سمجھے کہ گویا مطلقاً منع کیا، لیکن بعد میں خود ان کو بھی اس کا یہ خیال آیا کہ اگر ایسا ہوتا تو خود حضور مجھے کیوں فرماتے. بہرحال آپ صلی اللہ علیہ وسلم نے جب موت کا وقت ان کا آیا حضرت معاذ کا، تو روایتوں میں ہے کہ آخری گھڑی ہے، لوگوں کو انہوں نے کہا بلاؤ بھائی، لوگوں کو بلایا اور کہا کہ دیکھو میں نے نبی کریم صلی اللہ علیہ وسلم سے جو کچھ سنا ہے وہ سب آج تک تمہارے سامنے بیان کر چکا ہوں سوائے ایک حدیث کے، اور وہ اس وقت بیان کر رہا. آپ اندازہ لگائیں حضرات صحابہ جن کو اللہ تعالیٰ نے اپنے نبی کے علوم کی امانتوں کو امت تک پہنچانے کے لیے منتخب فرمایا تھا، کیا ان کا مزاج تھا. ہر صحابی کی شان یہ تھی جو حضور سے سنا وہ سب اللہ کے بندوں تک پہنچایا. آج کوئی چھوٹے سو چھوٹا عالم جس نے بہت تھوڑی چیزیں سیکھی ہو کیا یہ دعویٰ کر سکتا ہے کہ جتنا علم میں نے حاصل کیا ہے وہ دوسروں تک پہنچا دیا؟ نہیں، آج ہم میں سے کوئی یہ نہیں کہہ سکتا. لیکن حضرات صحابہ کا مزاج یہ تھا. تو بہرحال ہمیں اسی جذبے کے ساتھ آگے بڑھنا ہے، اور جو سمجھدار طلباء ذہین ہیں وہ اسی نسبت سے اپنی صلاحیتوں کو اس کے اندر استعمال کریں. اس وقت جو ہے امت کو ان علوم کی بہت ضرورت ہے، اور جتنا زیادہ آپ اس کے اندر مشغول ہوں گے اللہ تعالیٰ جو ہے آپ کی مدد فرمائیں گے، اور آپ کو اتنا ہی اللہ تعالیٰ عزت و اکرام سے نوازیں گے. وہ بعض لوگ یوں کہتے ہیں بھائی محنت تو کرتے ہیں، لوگ قدر کہاں کرتے ہیں، یہ خالی بہانہ ہے. ہجوم بلبل، اکبر الہ آبادی کہتے ہیں، ہجوم بلبل ہوا چمن میں کیا جو گل نے جمال پیدا، کمی نہیں قدر ادا کی اکبر، کرے تو کوئی کمال پیدا. آج کوئی کمال پیدا کر کے تو بتائے، لوگ ہاتھوں ہانٹ لیں گے. اس زمانے میں بھی کوئی آپ سے صرف نظر نہیں کر سکتا، ضرورت اس کی ہے. اللہ تعالیٰ ہم سب کو اس کی توفیق عطا فرمائے. دعا کر لیجیے. سبحانک اللہم و بحمدک و تبارک اسمک و تعالی جدک و لا الہ غیرک، اللہم صلی و سلم و بارک علی سیدنا و مولانا محمد و علی آلی سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا. ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ اس جامعہ کو ہر نوع کی ترقیات سے مالا مال فرما، اس کے علمی، اخلاقی، انتظامی، تعلیمی، تربیتی، اصلاحی معیار کو بلند سے بلند تر فرما. اس کے قائم کرنے والوں، چلانے والوں، پڑھانے والوں، پڑھنے والوں، تعاون کرنے والوں، تعلق محبت رکھنے والوں، सबको बे इंतहा कबूल फरमा। अल्लाह तमाम ही तलबा को अकायद हक उलूम नाफिया आमाल साले अखलाक फाजिला से आरास्ता फरमा। बुरे अखलाक बुरे किरदार व गुफ्तार बुरे आदात व अतवार बुरी सोहबतों से उनकी पूरे पूरी हिफाजत फरमा। अल्लाह इनको अपनी सलाहियतें हुसूल इल्म में भरपूर तरीके से इस्तेमाल करने की तौफीक अता फरमा। अल्लाह तूने महज अपने फजल से अपनी अपनी जगहों से चुन कर इंतखाब करके इनको यहाँ पर पहुँचाया है और उनके लिए ये सारे असबाब तूने अपने ख़जाने गैब से मुहैया फरमाए हैं। ये महज तेरा फजल और करम है। अपने इस फजल करम को मज़ीद आगे बढ़ाते हुए अल्लाह उसी का वास्ता देते हुए हम तुझसे सवाल करते हैं, इन सब बच्चों को तमाम तलबा को अल्लाह हुसूल इल्म के लिए बेइंतहा कबूल फरमा दे। इनकी सलाहियतों को इन्हें अब इसी में लगाने की तौफीक अता फरमा। इधर उधर की मशगूली से इनकी हिफाजत फरमा अल्लाह। और आगे फरागत के बाद अल्लाह इन उलूम को तेरे बंदों तक अल्लाह पहुँचाने की और अल्लाह इल्म की इशाद की हिफाजत की खिदमत की तौफीक अल्लाह सआदत अता फरमा। अल्लाह हम सब के गुनाहों को माफ़ फरमा। हमारे बीमारों को सेहत कामिला आजिला मुस्तमिरा अता फरमा। मकरूज़ों के कर्ज़ों की अदायगी की शक्लें पैदा फरमा। परेशान हालों की परेशानियों को दूर फरमा। हाजतमंदों की हाजतें पूरी फरमा। जो जिस मुसीबत में गिरफ़्तार है अल्लाह उससे नजात अता फरमा। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम का उम्मती जहाँ कहीं भी हो अल्लाह उसके ईमान और इस्लाम की जान और माल की इज़्ज़त और आबरू की अहल आयाल की तिजारत और ज़रात और कारोबार की हर चीज़ की पूरे पूरी हिफाजत फरमा। अल्लाह इस मजलिस के अंदर अल्लाह इस जितने भी तेरे बंदे शरीक हैं अल्लाह उन तमाम की जायज़ और नेक मुरादें पूरी फरमा। जो मांगा वो भी अता फरमा, मांगने से रह गया वो भी अता फरमा। आज तक तुझसे मांग कर कभी महरूम नहीं हुए, अब भी और आइंदा भी महरूम न फरमा। रब्बना जीना का ताइबीन फला तरुद्दना खाइबीन। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। सल्लल्लाहु तआला अला खैर खल्क़िही सैयदना व मौलाना मुहम्मदिन व आलिही व सहाबा।